यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तर्गत थप सिंचाई, जलविद्युत र प्रसारण लाइनको उद्घाटन। आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने लक्ष्य सहित संघीय संसद सूची पेश। वर्षाका कारण देशभरका 8 राजमार्ग पूर्ण रूपमा अवरूद्ध। र चीनको राजधानी बेजिङमा भारी वर्षापछिको बाढ़ीमा परी कम्तीमा 30 जनाको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए परि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तर्गत थप सिंचाई, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले 14,300 हेक्टर सुविधाको सिंचाई आयोजना र 4.71 मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो। कैलालीको जानकी गाउँपालिका 9 कठासे स्थित सिंचाई नहरबाट उत्पादित विद्युत 33 केभी प्रसारण लाइनमा जोड़िएको छ। राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरू भएको हो। प्रधानमन्त्री ओलीले आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा, आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले 120 वर्ष अघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सिपबाट शुरू भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खड़ा भएको उल्लेख गर्नुभयो। देश विकासमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु हुँदै प्रधानमन्त्री ओलीले राजनैतिक प्रतिस्पर्धा गर्न र जुनसुकै अवस्थामा पनि राजनीतिलाई जोड्न नहुने बताउनुभयो।
अहिलेको सरकार देश विकासका लागि प्रतिबद्ध छ र यस्ता कार्यहरू अगाडि बढाउनुपर्छ र ऊर्जा मन्त्रालय, सिंचाई विभाग, सिंचाई मन्त्रालय म भन्न चाहन्छु कि अहिले मैले नाम लिएका आयोजनाहरू छिटो गर्नका लागि ध्यान जाओस्। हाम्रो देश हामीले विकास गर्नुपर्छ र यो देशको विकासका लागि जुट्न म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु। दिनै पछि पोलिटिक्स, दिनै पछि मतभेद चुनावका बेला गरौँ प्रतिस्पर्धा, अघि बसे मिलेर देशमा। यो राजनीतिक पक्षपातले के हुन्छ, यो पक्की नहर बन्यो, यसबाट फलानाको खेत सिँचाइ भने फलानाको नहुने भन्ने हुन्छ, यसले जहाँसम्म भेट्छ सबैको खेत सिँचाइ गर्छ, यसमा पोलिटिक्सको कुरा हुन्छ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिंचाई आयोजना सिक्टा बबई महाकाली, तेस्रो भेरी बबई र सुनकोशी मरिन बहुद्देश्यीय आयोजनाहरू शीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अहिलेको सरकार देश विकास र आर्थिक समृद्धिका लागि बनेकोले अन्य आयोजनाहरू सफल पार्दै जाने बताउनुभयो। सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरण अन्तर्गतको आयोजनाबाट जनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडी लगायतका पालिकामा सिंचाई विस्तार र कृषि उत्पादन वृद्धि हुने जनाइएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने लक्ष्य राखेर मन्त्रालयले प्राथमिकता निर्धारण गरी संघीय संसदमा सूची पेश गरेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा कानून मन्त्री चौरसियाले सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी विधेयकको प्राथमिकता खुलाई लक्ष्य निर्धारण गरिएको बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा नयाँ कानून बनाउन लागिएको बताउनुभयो। कानून मन्त्रालयले 74 जिल्लामा कानूनी सहायता अधिकारीको नियुक्ति गरी निशुल्क कानूनी सहायता सुविधा पुर्याइएको जनाएको छ। कानून मन्त्रालयका अनुसार निशुल्क कानूनी सहायता अन्तर्गत हालसम्म 1179 कानूनी परामर्श र 779 विषयमा मुद्दा दर्ता गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हाल लोड सेडिङको अवस्था नरहेको स्पष्ट पार्नु भएको छ। आज कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा मन्त्री खड्काले गर्मीको समयमा विद्युत खपत बढ़ेका कारण लोड धान्न नसकेर केही स्थानको विद्युत प्रवाहमा समस्या भए पनि लोड सेडिङ नरहेको स्पष्ट पार्नुभयो। उहाँले वर्षातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्ने जस्ता समस्या आउने भएकाले मर्मत गर्न केही समय लाग्ने बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यस अनुसार नै जग्गा वितरण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक 2082 माथिको छलफलमा मन्त्री अधिकारीले सबै पालिकाहरूले भूमिहीनको वर्गीकरण नगरेको उल्लेख गर्नुहुँदै भूमिहीन दलित तथा सुकुम्बासीको वर्गीकरण को पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढ़ाइने जानकारी दिनुभयो। विधेयकमाथिको छलफलमा सांसदहरूले विधेयकले बिचौलिया तथा भ्रष्टहरूको हितमा काम गर्ने खतरा रहेकोले विधेयकको नाममा सरकारी भूमि निजीकरण गर्ने कार्यलाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। गण्डकी प्रदेशको बागलुङमा आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढ़दै गएको छ। बढ़दो शहरीकरणसँगै अस्वस्थकर खानपान, मोटोपन, शारीरिक व्यायामको कमी लगायतका कारण नसर्ने रोग बढ़न थालेपछि आयुर्वेदतर्फ नागरिकको आकर्षण बढ़दै गएको हो। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
अघिल्लो आर्थिक वर्ष 2080-81 धौलागिरी आयुर्वेद अस्पतालमा 11,455 बिरामीले सेवा लिन आएकोमा आर्थिक वर्ष 2081-82 उक्त संख्या बढ़ेर 17,548 जनाले सेवा लिए। बिना अपरेशन छारसूत्र विधिबाट पाइलिस फिसर फिस्टुलाको उपचार, हाड जोर्ने, नशा तथा माइग्रेनको समस्या समाधान तथा आयुर्वेद थेरापी सम्बन्धी सेवा लिनेको संख्या बढ़दै गएको धौलागिरी आयुर्वेद अस्पतालका प्रमुख डाक्टर शरद पन्थी बताउनुहुन्छ।
आयुर्वेद सेवा प्रति सर्वसाधारणको अत्यन्तै आकर्षण बढ़ेको छ। अकुपञ्चर सेवा जुन चाहिँ हाम्रो हाड जोर्ने, नशा सम्बन्धी समस्या, माइग्रेन समस्या इत्यादि सम्पूर्ण दुखाइको लागि अकुपञ्चर सेवा विशेषज्ञ चिकित्सकबाट हामीले प्रदान गर्दै आइरहेका छौँ। त्यो अलावा हामीले चाहिँ आयुर्वेदिक थेरापी जुन पञ्चकर्म पूर्वकर्म थेरापी भन्छ, जुन चाहिँ फिजियोथेरापी भन्दा नितान्त भिन्न हाम्रो आयुर्वेदिक थेरापी हुन्छ, विभिन्न किसिमका दुखाइ सम्बन्धी समस्याहरू, नशा चामिने समस्याहरू, हड्डी खिएका समस्याहरू, घुँडा सम्बन्धी समस्याहरू, पाइल्स, फिसर, फिस्टुला लगायतका सारसूत्रहरू सफलतापूर्वक त्यो सेवा पनि
बिना साइड इफेक्ट नसर्ने रोगको न्यूनीकरणका लागि आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी हुने भएकोले गण्डकी प्रदेशमा दुई आयुर्वेद अस्पतालको स्तरोन्नतिको योजना अगाडि बढ़ाइएको बताउनुहुन्छ गण्डकी सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठक।
71% नागरिकहरू यो नसर्ने रोगको कारणले मृत्यु भएको अवस्था, यो नसर्ने रोगलाई न्यूनीकरण गर्नको निमित्त परम्परागत आयुर्वेद उपचार पद्धतिलाई केही महत्व दिएर गण्डकी प्रदेशमा दुई आयुर्वेद सहित 13 अस्पतालहरूको स्तरोन्नति गरे र यी दुवै अस्पतालहरूलाई हामी 25 अन्तरंग सेवा सहितको अस्पतालको रूपमा अगाडि बढ़ाएका छौं।
गत आर्थिक वर्षमा जिल्लाभर रहेका 9 आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा आएका बिरामीको संख्या 30,478 रहेकोमा आर्थिक वर्ष 81-82 36,495 पुगेको छ। आयुर्वेद लगायत स्वास्थ्य क्षेत्रमा बागलुङमा उल्लेखनीय प्रगति भइरहेको जिल्ला नागरिक आरोग्य समितिका संयोजक तथा बागलुङ जिल्ला समन्वय समिति प्रमुख अमर थापाको भनाई छ।
बागलुङ जिल्लाको पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको, पोखरा, काठमाडौँ, चितवन कहीँ जानु पर्दैन।
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउनका लागि गण्डकी प्रदेशको सहयोगमा 25 क्षमताको अन्तरंग सेवा सहितको अस्पताल सञ्चालनको तयारी भइरहेको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कंग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले कंग्रेस र नेकपा एमाले बीच भएको 7 सहमतिको एउटा महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु भएको बताउनुभयो। विकास खर्च शीर्षकमा विनियोजित बजेटको ठूलो हिस्सा खर्च गर्न नसक्ने प्रवृत्तिले निरन्तरता पाइरहेको उल्लेख गर्नुहुँदै सभापति देउवाले यसलाई अन्त्य गर्न संरचनागत, संस्थागत, प्रक्रियागत सुधार एवं आवश्यक ऐन कानून र कार्यविधि बनाएर पूँजीगत खर्च समयमै गर्ने परिपाटी बसाल्न आवश्यक रहेको बताउनुभयो। सभापति देउवाले कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारसँग आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा वहाँले सामाजिक संघ संस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड़ दिँदै बदलिएको राजनैतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक भएको बताउनुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 संशोधनकर्ता सदस्यहरूसँग छलफल गरेको छ। समितिको आजको बैठकमा सदस्यहरूले हाल नेपालको हवाई सेवा अन्तर्राष्ट्रिय स्तरमा कालो सूचीमा रहेकाले अब बन्ने कानून त्यसलाई हटाउने गरी बनाइनुपर्ने, सेवा स्तरको संस्थागत सुधारमा ध्यान दिनुपर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने गरी कानून निर्माण गरिनुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। यसै गरी नेपालको हवाई क्षेत्र असुरक्षित छ भन्ने नकारात्मक प्रचारलाई निराकरण गर्ने गरी सुधारका कार्यहरू अगाडि बढ़ाउन सम्बन्धित निकायले ध्यान दिन नसकेको भन्दै समिति सदस्यहरूले मन्त्रालय र सम्बन्धित निकायको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मीडिया काउन्सिल विधेयकमा आज विभिन्न संचार माध्यमका सम्पादकहरूसँग सुझाव लिएको छ। समितिको आज बसेको बैठकमा विभिन्न संचार माध्यमका सम्पादकहरूले मीडिया काउन्सिललाई अर्धन्यायिक निकायका रूपमा राख्नुपर्ने, विदेशी अनुदान लिने व्यवस्था हटाउनुपर्ने र संसदीय प्रक्रियाबाट काउन्सिलको नेतृत्व चयन गरिनुपर्ने सुझाव दिनुभयो। समितिले यसअघि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू, विश्वविद्यालयका प्राध्यापकहरू र पत्रकारितासँग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिसँग मीडिया काउन्सिल विधेयकमाथि सुझाव लिएको थियो। मध्य प्रदेशका जिल्लाहरूमा यसपटक पर्याप्त मात्रामा पानी नपर्दा त्यहाँका नागरिक धान रोपाईका साथै सिंचाईको अभाव खेप्न बाध्य भएका छन्। यसै क्रममा पानीको समस्याबाट पीड़ित नागरिकलाई तीनै तहका सरकारले भने राहतका लागि विभिन्न कार्यक्रमहरू अगाडि बढ़ाइरहेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मध्य प्रदेशमा देखिएको खानेपानी तथा सिंचाईको संकटबाट मुक्ति दिलाउनका लागि भगवान इन्द्रलाई गुहार लगाउँदै महिलाहरू लामो समयसम्म मध्य प्रदेशका जिल्लाहरूमा पर्याप्त मात्रामा वर्षा नभएका कारणले आम जनताहरू दोहोरो मारमा परेका छन्। एकातिर खेतमा धान रोपाईका लागि पानीको अभाव छ भने अर्कोतिर खाने पानीको समस्या उत्पन्न भएको छ। मधेसमा देखा परेको खाने पानी तथा सिंचाईको संकट समाधानका लागि तीनै तहका सरकार जुटेका छन्। खाने पानीको तत्कालीन समाधानका लागि प्रदेश सरकारबाट भएको प्रयासका विषयमा मध्य प्रदेश सरकारका ऊर्जा सिंचाई तथा खाने मन्त्री शेष नारायण यादव
जहाँ खानेपानीको धेरै आकार छ, जहाँ धेरै समस्या छ, त्यो ठाउँमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर निकायहरूसँग समन्वय गरेर बारुण यन्त्र मार्फत पनि खानेपानी पुर्याइरहेका छौँ। जुन बजेट छ, स्रोत साधन छ, त्यो स्रोत साधनलाई परिचालन गरेर जहाँ जहाँ समर्सियल पम्प जडान गरेर खानेपानी उपलब्ध हुन्छ त्यो ठाउँहरूमा पनि समर्सियल पम्पहरू जडान भइरहेको छ र विभिन्न दात्री निकायहरू अन्य संघ संस्थाहरूसँग पनि समन्वय गरेर यो क्षेत्रमा काम गर्ने संघ संस्थाहरू कसरी सहज खानेपानी जनतालाई अहिले उपलब्ध गराउने त्यतातिर हामी अग्रसर भएका छौँ।
खाने पानी तथा सिंचाईको समस्या दीर्घकालीन समाधानका लागि के गर्नुहुन्छ भन्ने जिज्ञासामा पुनः खाने पानी मन्त्री यादव
कसरी यहाँका नदीहरूमा पानी ठहरावको व्यवस्था हुन्छ अनि मात्रै वाटर रिचार्ज हुन्छ र जमिन मुनिबाट पानी तान्न सक्छौ, त्यसको लागि जुन कोशी डाइभर्सन भयो, कोशी नदी छ, त्यो नदीहरूबाट नहर मार्फत मध्य प्रदेशका जतिवटा नदीहरू छ त्यो नदीहरूमा पानी खसालेर पानी ठहरावको व्यवस्था गर्नुपर्ने हुन्छ, त्यसबाट सिंचाई पनि हुन्छ र खाने पानीको लागि पनि जमिन मुनिबाट हामी पानी तान्न सक्छौँ। त्यतातिर पनि अध्ययन अनुसन्धानहरू शुरूआत गरेछौँ र दीर्घकालीन रूपमा जबसम्म मध्य प्रदेशमा खाने पानीको समस्या अनि सिंचाईको समस्या समाधान गरेन भने यहाँ त मरुभूमि नै हुने अवस्था छ।
सम्भावित पानीको संकट हुन नदिनका लागि ठूला नदीका पानीलाई सिंचाई तथा खाने पानीको रूपमा प्रयोग गर्नुका साथै चुरे क्षेत्रमा जलभरण कार्यक्रम अन्तर्गत पोखरीहरूको निर्माण आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अविरल वर्षाका कारण देशभरका 8 राजमार्ग अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरूद्ध भएका राजमार्गहरूमा संखुवासभाको भोटखोला गाउँपालिका स्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिका स्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटे कोशी गाउँपालिका स्थित अरणीको राजमार्ग र लमजुङको मर्स्याङदी गाउँपालिका स्थित बेसी शहर मनाङ सड़क खण्ड छन्। त्यसै गरी गुल्मीको सत्यवती गाउँपालिका स्थित रूद्र बेणी बामी सड़क खण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिका स्थित रिडी बामी सड़क खण्ड, रूकुम पश्चिमको 820 नगरपालिका स्थित जाजरकोट डोल्पा भेरी कोरिडोर सड़क खण्ड र बैतडीको पाटन नगरपालिका स्थित दशरथ चन्द राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी काठमाण्डौको टोखाबाट नुवाकोट जाने सड़क खण्ड, बागलुङको बागलुङ नगरपालिका स्थित कालीगण्डकी कोरिडोर, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका स्थित कालीगण्डकी कोरिडोर, मुस्ताङको थासाङ गाउँपालिका स्थित बेनी जोमसोम सड़क, तनहुको बन्दीपुर गाउँपालिका स्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिका स्थित शहीद राजमार्गमा एकतर्फी रूपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन एआईएन मधेस प्रदेशले सक्रियता देखाएको छ। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले सुक्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिंचाई पुर्याउन अनुरोध गरेपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरूले नियमित गतिविधि गर्नुका साथै खानेपानी र सिंचाईको काम शुरू भएको बताउनुभयो। समाज कल्याण परिषदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सुक्खा क्षेत्रको समस्या समाधानमा लाग्न अनुरोध गरेको थियो। सुक्खा क्षेत्रको प्रतिकार्यमा वास क्लस्टर, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहसंघको समन्वय तथा सहकार्यमा अन्तर्राष्ट्रिय संस्थाहरूले मधेसमा सुक्खाग्रस्त क्षेत्रमा स्थानीय साझेदार संस्था मार्फत प्रतिकार्य गरिरहेको मधेस प्रदेशको सम्पर्क अधिकृत प्रमिल अधिकारीले जानकारी दिनुभयो। डिभिजन वन कार्यालय झापाले एक वर्षमा 52 लाख रूपियाँको बिरूवा उत्पादन गरेर निशुल्क वितरण गरेको जनाएको छ। तेजपात, बाँस, कुसुम, विजय साल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्र फूल, गुलमोहर, अमला जातिका 2,40,000 बिरूवा वितरण गरिएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अमृत बहादुर लिम्बुले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको राजधानी बेजिङमा मुसलधारे वर्षापछि आएको बाढ़ीका कारण अहिलेसम्म कम्तीमा 30 जनाको मृत्यु भएको छ। बेजिङमा गत शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। बाढ़ीका कारण अहिलेसम्म 80,000 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बेजिङ प्रशासनले जनाएको छ। बेजिङको मौसम विभागले आज दिउँसोसम्म पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। चीनका राष्ट्रपति सी चिनफिङले बाढ़ीमा बेपत्ता भएका मानिसहरू को खोजीका साथै उद्धार र राहतको कार्य तदारूकताका साथ गर्न निर्देशन दिनुभएको छ। अमेरिकाको न्यूयोर्कमा गोलाबारी हुँदा एक प्रहरी अधिकारी सहित 4 जनाको मृत्यु भएको छ। गोली लागेका 5 मध्ये 4 जनाको मृत्यु भएको न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिनुभयो। उहाँले आक्रमणकारीको पहिचान भइसकेको र उसलाई पक्रन सुरक्षाकर्मीको टोली खटिएको बताउनुभयो। युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा रहेको एक कारागारमा रूसी हवाई आक्रमण हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। रूसले गरेको हवाई आक्रमणमा 8 अति विस्फोटक बमहरू रहेका बताइएको छ। घटनामा 40 भन्दा बढ़ी मानिस घाइते भएका छन्। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूसी आक्रमणको निन्दा गर्दै रूसले जानाजान युक्रेनका विभिन्न भूमिमा आक्रमण गर्ने गरेको आरोप लगाउनुभयो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्ने गरी तयारी भइरहेको बताउनु भएको छ। नेपाल फ्रेड फरवार्डर्स एसोसिएशनले 31 कार्गो दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउने मन्त्रालयको कार्यक्रम तय भएको बताउनुभयो। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा प्रवर्धनका विषयमा पनि वार्ता हुने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेल, आयोजक संस्थाका अध्यक्ष राजेन्द्र संगरौला लगायतले नेपालले अन्य देशसँग गरिरहेको व्यापार प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। नेपाली दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाई विश्व बजारमा पठाउने तर्फ ध्यान दिनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताउनु भएको छ। नेपाल डेयरी एसोसिएशनद्वारा मंगलबार आयोजित खीर प्रवर्धन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कतिपय दुग्धजन्य उत्पादन विदेशबाट आयात गर्नु परेको अवस्थालाई ध्यानमा राखी अब स्वदेशी उद्योगले उत्पादन गरेको दुग्ध पदार्थको निर्यात गर्नेतर्फ ध्यान दिनु आवश्यक भएकोमा जोड़ दिनुभयो। अर्थतन्त्रको आधार स्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढ़ाउन समेत व्यवसायहरूलाई अध्यक्ष चन्द्र प्रसाद ढकालले आग्रह गर्नुभयो। साउन 15 गते खीर खाने दिन देशभर करिब 80 लाख लिटर दूध खपत हुने र सो बापत करिब 1 अर्ब 40 करोड़ रुपियाँको कारोबार हुने एसोसिएसनले अनुमान गरेको छ। चितौनमा दर्ता भएका 383 वटा उद्योगहरू 1 वर्षको अवधिमा बन्द भएका छन्। यस अवधिमा कृषि मूलक उद्योग 199 वटा बन्द भएको कार्यालयका सूचना अधिकारी शक्तिमान कुमारले बताउनुभयो। 1 वर्षको अवधिमा 331 वटा नयाँ उद्योगहरू दर्ता भएका छन्। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से विगत 4 वर्ष अघिको उच्च बिन्दुमा पुगेको छ। मंगलबार शेयर बजारको परिसूचक 30.76 अंकले बढ़ेर 3,002.07 बिन्दुमा कायम भएको छ। मंगलबार 321 कम्पनीहरूका 18,52,93,23,000 रुपियाँमा किनबेच भएका छन्। अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ। मुगु जिल्लाबाट गत आर्थिक वर्षमा 4 करोड़ बराबरका खाद्य वस्तु विभिन्न जिल्लामा निर्यात भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लले गत आर्थिक वर्षमा जिल्लाका किसानले उत्पादन गरेका खाद्य वस्तु बिक्रीबाट 4 करोड़ रकम जिल्लामा भित्रिएको जानकारी दिनुभयो। मुगु जिल्लालाई सिमी जोनका रूपमा विकास गरेर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ। कार्यक्रमले सिमी ढुवानीमा किसानलाई 50% अनुदान दिन थालेको छ।
अब खेल समाचार अझै बमबाट।
नेपाल एएफसी U23 एसियन कप छनौट अघि कुनै मैत्रीपूर्ण खेल नखेल्ने भएको छ। एसियन फुटबल महासंघ एएफसीले गरेको समूह विभाजनमा नेपाल समूह केमा रहेको छ? यो समूहमा ताजिकिस्तान, सिरिया र फिलिपिन्स छन्। तर वरियतामा आफूभन्दा माथि रहेका टोली भए पनि नेपाल सामान्य अभ्यासकै भरमा छनौट खेल्न ताजिकिस्तान जाने भएको हो। U23 टोलीमा भएका अधिकांश खेलाड़ी सिने टोलीमा रहेका कारण छुट्टै मैत्रीपूर्ण खेल बिनै उज्बेकिस्तान जाने अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। यस छनौट प्रतियोगितामा 44 वटा U23 राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई 11 समूहमा विभाजन गरिएको छ। छनौट चरणका खेल सेप्टेम्बर 1 देखि 9 सम्म सञ्चालन हुनेछन्। प्रत्येक समूहको शीर्ष टोली र 4 उत्कृष्ट उपविजेता टोलीले 2026 साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी भने सिधै छनौट भइसकेको छ। अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको समूह विभाजन सम्पन्न भएको छ। मंगलबार एसियन फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार दक्षिण एसियाली राष्ट्र बंगलादेश र साबिक विजेता चीन एकै समूहमा परेका छन्। समूह बीमा यी दुईसँगै पूर्व विजेता उत्तर कोरिया र उज्बेकिस्तान छन्। छनौट चरण पार गर्दै उज्बेकिस्तान र बंगलादेश पहिलो पटक एसियन कपमा सहभागिता जनाउँदैछन्। छनौट प्रतियोगितामा उज्बेकिस्तानले नेपाल, लाओस र श्रीलंकालाई पछाडि पार्दै अस्ट्रेलियाको टिकट काटेको हो। यसै गरी बंगलादेशले म्यानमार, बहराइन र तुर्किस्तानलाई हराएको थियो। त्यस्तै भारतले समूह सीमा जापान, भियतनाम र चाइनिज ताइपेनसँग प्रतिस्पर्धा गर्नेछ। भारत पनि पहिलो पटक छनौट चरण पार गरेर एसियन कप खेल्दैछ। छनौट प्रतियोगितामा थाइल्याण्ड, टिमोर लिस्टे, इराक र मंगोलियालाई पछि पार्दै भारतले ऐतिहासिक सफलता हासिल गरेको थियो। आयोजक अस्ट्रेलिया रहेको समूह एमा दक्षिण कोरिया, इरान र फिलिपिन्स छन्। यो समूहलाई प्रतियोगिताकै सबैभन्दा कठिन समूह मानिएको छ। प्रतियोगिता मार्च 1 देखि 21 सम्म अस्ट्रेलियाका 3 शहरमा हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस वर्षा 3 मिलिमिटर, काठमाण्डौको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस वर्षा 2.7 मिलिमिटर, पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस वर्षा 13.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस वर्षा 8.7 मिलिमिटर र दिपालको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस वर्षा 12.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तर्गत थप सिंचाई जलविद्युत र प्रसारण लाइनको उद्घाटन आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने लक्ष्य सहित संघीय संसदमा सूची पेश वर्षाका कारण देशभरका 8 राजमार्ग पूर्ण रूपमा अवरूद्ध र चीनको राजधानी बेजिङमा भारी वर्षापछिको बाढ़ीमा परि कम्तीमा 30 जनाको मृत्यु साँझ 7 बजेको समाचार सकियो अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ नमस्कार